र श्रोताबिन्द आर्थिक विषयबारे कुरा गर्न सदा चाहिँ प्रत्येक महिनाको पहिलो शनिबार अन्तर्गत आज पनि हाम्रो साथमा आर्थिक सल्लाहकार विश्वास भट्टराई हुनुहुन्छ। सबभन्दा पहिला त विश्वासजी, स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार इजेसी।
अब केही अलिकति केही महिना हाम्रो अब स्टुडियोमा आउनु भ्याउनु भएको थिएन है, जस आज अब टाइम निकालेर आउनुभएकोमा धेरै धेरै धन्यवाद है। सबभन्दा पहिला त अब सुरु गरिहालौँ, यो अब अस्ट्रेलिया विशेष गरी न्यू साउथ वेल्समा चाहिँ अब यसपालि चाहिँ घरहरूको भाउ चाहिँ खालि 1% मात्रै बढेको भन्ने खालको रिपोर्टहरू आइरहेको छ। केहीले चाहिँ खालि अब एकदम अब घरको भाउहरू फ्ल्याट हुँदै गएको भन्ने पनि बताइएको छ होइन, त्यति भाउहरू नबढेको भन्ने खालको रिपोर्टहरू पनि आइरहेको छ। के छ अहिले न्यू साउथ वेल्समा, विशेष गरी सिडनीमा चाहिँ कस्तो छ घरहरूको भाव अहिले, के घट्ने बढ्ने कस्तो खालको छ तपाईँले देख्नुभयो सर?
अहिले एक दुईवटा कुराहरू छ होइन, सबभन्दा फर्स्ट चाहिँ के हो भन्दाखेरि, यो हामीले पहिला पनि भनेको थियौँ, किनभने सिडनी जुन हिसाबले लास्ट 2 इयर्समा बढ्यो नि, त्यो बढ्ने ट्रेन्ड चाहिँ अब सिद्धियो प्रायः होइन। अब मान्छेले अब कस्तो भन्दाखेरि, सबैले अब त्यो हिसाबले अब एभ्री इयर 20-25% भन्दा सस्टेनेबल ग्रोथ पनि हुँदैन होइन। डेफिनेटली हाम्रो मार्केट चाहिँ अब स्लो डाउन हुने फेजमा आएको छ, त्यसमा चाहिँ नो डाउट, त्यो पहिला पनि होइन। तर त्यो भन्दैमा मार्केट चाहिँ जाइवै होला, झरिहाल्ला भन्ने चाहिँ अझ पनि हामी देख्दैनौँ, किनभने रिसेन्टली हामीले मार्केटमा के देखिरहेछ भन्दाखेरि अक्सन क्लियरेन्स रेटहरू पनि अलिक होल्ड भइरहेछ। तर त्योभन्दा इम्पोर्टेन्ट थिङ के छ भन्दाखेरि, फेरि मार्केटमा चाहिँ अहिले के देखाएको छ भन्दाखेरि, त्यति मान्छेहरूले प्रपर्टी सेल गर्न खोजेको छैन। अभियस रिजन, किनभने पैसा राम्रो आउँदैन भनेर मान्छेले अब डेस्परेट नभएर मान्छेले प्रपर्टी बेच्दैन। त्यो गर्दाखेरि त्यसले चाहिँ फेरि आर्टिफिसियली अहिले के भइरहेको छ भन्दाखेरि, सप्लाई एकदम लिमिट गरिरहेछ। अहिले फेरि किन्ने मान्छे अलिकति बढाएछ, सप्लाई अलिकति कम
भइरहेको छ,
त्यसले गर्दा अलिक इक्विलिब्रियम चाहिँ बसिरहेछ है। त्यो हिसाब, त्यो पर्सपेक्टले अहिले हेर्दाखेरि हामीले सिडनीमा प्राइस झर्ला जस्तो त लाग्दैन, तर भन्दैमा फेरि बढ्ला जस्तो पनि त्यस्तो पनि देखिँदैन, किनभने अहिले भर्खर भन्नुभयो 1% मात्रै ग्रोथ भएको छ सिडनीले है। आई थिङ्क त्यो चाहिँ पोजिटिभ नोट हो हाम्रो लागि, हामीले धेरै पोजिटिभ ल्याएको जस्तोलाई, किनभने डिसेम्बर जनवरी फेब्रुअरी हाम्रो त्यो स्लो डाउन सिजनल एडजस्टमेन्ट भनेपछि तपाईँको क्रिसमस होलिडे सिजनबाट सिद्धिएर फर्स्टचोटिको ट्रेडिङ भनेको मार्चको रियल ट्रेडिङमा हामीले गेन गरे भने इट्स गुड। हाम्रो फोरकास्ट अझ पनि गाइडेन्स चाहिने छ, हामीले 4-6% रेन्जमा सिडनीको ग्रोथ देख्छ मलाई इयरली, 1% ग्रोथ त्यो टार्गेटमा एक्ज्याक्टली फिट हुन्छ। मोस्ट लाइकली अब गोइङ फरवर्ड चाहिँ हामीले 0.5-1%सम्मको मन्थली ग्रोथ देख्यो भने पनि त्यसलाई पोजिटिभै हेर्छौँ, हामीले त्यही ट्रेन्डमा जान्छ जस्तो लाग्छ।
अर्कोतर्फ मेलबर्नमा चाहिँ अब वार्षिक ग्रोथ अब 9.8% रहेको भनी बताइएको छैन, तर अर्को चाहिँ अब मेलबर्नमा चाहिँ ओभर सप्लाई हुन्छ नि, अब मान्छेहरूको मागभन्दा अब अपार्टमेन्टहरू एकदमै बढिरहेको, जुन चाहिँ अब झन्डै 20% अथवा मेलबर्नको भित्री सबभरमा बनाइएको हुन्छ नि, 20% अपार्टमेन्टहरू चाहिँ अब ओनरहरूले त्यही किनेको भाउभन्दा कम मूल्यमा बेच्नु परिरहेको भनी बताइएको छैन, कसरी यस्तो स्थिति आयो?
अब कस्तो हुन्छ भन्दाखेरि, अब हेर्नुहोस् डेभलपर खास अलिकति यो प्रपर्टी मार्केट चाहिँ कस्तो हुन्छ भन्दाखेरि, फोरकास्ट गर्न अलिकति गाह्रो कुरा, जस्तै डेभलपरले अब तपाईँको मार्केटको डिमान्ड हेरेर भन्नुहोस्, सिडनीमा पनि त्यही नै होला जस्तो, विदिन 1 इयरमा तपाईँको प्रपर्टी ओभर सप्लाई होला जस्तो होइन। कुरा के हुन्छ, जस्तै अब तपाईँले लेस रिमाइन्ड ब्याक गरेर 1 वर्ष पछाडि जाउँ है, तपाईँको लास्ट 2015 जनवरी फेब्रुअरी मार्चतिर एकदमै स्ट्रङ मार्केट थियो, मार्केटको एपेटाइट बढी थियो, फरेन इन्भेस्टमेन्ट त्यति नै आइरहेको थियो। अब त्यो बेलाको पर्सपेक्टिभमा के गर्यो भन्दाखेरि, डेभलपरहरू जम्पिङ भएर प्रपर्टी बनाउन थाल्यो होइन। अब सोच्यो, किनभने त्यो बेला जति प्रपर्टी पुगेको थियो तपाईँले पनि रियलाइज गर्नु होला, ओपन हाउस मान्छे जान पाएन त्यही दिन प्रपर्टी सोल्ड हुन्थ्यो, यति एपेटाइट यति स्ट्रङ थियो कि होइन त्यसलाई, अनि त्यो भएर तपाईँको डेभलपमेन्ट धमाधम हुन थाल्यो होइन। अब प्रपर्टी मार्केटमा चाहिँ के हुन्छ, जस्तै अपार्टमेन्टहरू यो अफ द प्लान प्रपर्टी तपाईँको काउन्सिलको एप्रुभल बिल्डिङ प्रोसेस गर्दाखेरि, एउटा प्रपर्टी जेनरली आउन प्लानिङ फेजबाट 2-3 इयर्सको टर्म हुन्छ। अब यो वर्ष हेर्नुहोस् मार्केट यस्तरी टर्न अराउन्ड भइदियो कि अब त्यो एपेटाइट छैन, अब नेचुरली त्यो प्रपर्टी निक्लिने बेला त ओभर सप्लाई हुन्छ, प्रपर्टी मार्केटको गेमै हो त्यो, जहिले पनि प्रायः हुन्छ है। मेलबर्नमा यो ट्रेन्ड भएको छ अलिकति 2-3 वर्ष भइसकेको थियो, खास मेलबर्नले चाहिँ 2010 जिएफसी पछि अझसम्म राम्रोसँग रिकभरी गर्न सकेका छन् ओभर सप्लाई भएर, किनभने मेलबर्न चाहिँ प्राइमली फरेन इन्भेस्टमेन्टको लागि चाहिँ एकदमै प्राइम टार्गेट हो होइन। त्यसले गर्दाखेरि तपाईँको रेन्टल मार्केट पनि स्ट्रङ छ, तर स्पेसली सिटी रोडदेखि लिएर डकल्यान्ड्सको जब डेभलपमेन्ट भयो त्यो एरियामा चाहिँ धेरै नै एप्रुभलहरू पाए, अब बिल्डिङहरू पनि हाई राइजेस भयो, नम्बर अफ युनिट्सहरू बढ्यो, त्यसले गर्दाखेरि मेलबर्न चाहिँ अझ पनि त्यसमै रिल भइरहेछ होइन। स्पेसली सिटी रोड र डकल्यान्ड्समा चाहिँ अझ पनि मान्छेहरूले जुन पैसामा किरिया थियो त्यो पैसाको खासै रियलाइज भ्यालु पाएको छैन।
भनेपछि अब क्वेसन आजको प्रश्नहरूमा जानुभन्दा अगाडि, अहिले के अब त्यो बायर्स मार्केट र सेलर्स मार्केट भनेर भन्छ नि, अहिले के घर किन्ने मान्छेहरूको लागि फाइदा छ कि बेच्नेहरूको?
डेफिनेटली बायर्स मार्केट, तपाईँको बायर साइडमा छ मार्केट, त्यो भनेको के भन्दाखेरि बायर्सको नेगोसिएसन स्ट्रङ, बायर्सले बढी प्ले गर्न पाउँछ, सेलर्सको नेगोसिङ पावर छैन होइन। सिम्पल फ्याक्ट के भन्दाखेरि, तपाईँले प्रपर्टी किन्दाखेरि जब लिमिटेड बायर हुन्छ, तपाईँको चोइस हुन्छ. आज तपाईँले हेर्नुभयो भने तपाईँलाई रियल इस्टेटले याद गरेर होला कतिले, आजकल रियल इस्टेटले फोन गरेर फलोअप सबै हुन थालेको छ, सबै एक वर्ष अगाडि ट्रेन्ड थिएन,
त्यस्तो थिएन होइन. अनि अब श्रोताबिन, यदि भर्खर रेडियो सुन्न सुरु गर्नुभएको भने हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग, र यदि तपाईँ पनि नयाँ घर किन्ने बारे सोध्नुहुन्छ अथवा त्यसबारे कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ. नम्बर हो 1300799926, 1300799926 अथवा एसएमएस पठाउनु को लागि हाम्रो नम्बर 0429996263, 0429996263. र विश्वासी एकचोटि अब प्रश्नतर्फ पनि लागिहाल्यो. एकजना श्रोताले उहाँको प्रश्न चाहिँ के छ भने, एउटै ब्याङ्कमा भनौँ न त्यो ब्याजदरहरू चाहिँ होम लोनको लागि ब्याजदरहरू चाहिँ किन फरक फरक हुन्छ भनेर लेख्नु भएको छ होइन. ए के हो खास, अब त्यो एउटै ब्याङ्कको एउटै रेट हुनुहुन्छ
होइन? खास यसरी म यसरी हेर्छु, यो मैले कुरा धेरै तपाईँले याद गर्नु होला. तपाईँ कस्तो हुन्छ भने, अब फर एक्जाम्पल के हो भन्दाखेरि, अब ठ्याक्कै यो कुरा नलाग्ला, म एउटा एक्जाम्पल दिन्छु. तपाईँले आज एउटा टिभी किन्नुभयो अरे, जस्तै हेर्नु भने एउटा एलसिडी टिभी किन्नुभयो 4000 हुन्छ, त्यो टिभीको तपाईँको 6 महिनापछिको भ्यालु हेर्नुभयो भने 3000 हुन्छ. हो कुरा त्यही हो. तपाईँले आज कुनै ब्याङ्कबाट होम लोन या केही लिनुभएको छ, ब्याङ्ककै होइन फाइनेन्स इन्स्टिट्युसन भनौँ न, कतैबाट लिनुभएको छ भने अब उनीहरूको क्याम्पेन प्रमोसनले गरेर कहिलेकाहीँ तिनीहरूले त्यही ब्याङ्कले नै नयाँ कस्टमरलाई त्योभन्दा सस्तोमा दिए होला के. इट्स जस्ट द नेचर अफ द बिजनेस. त्यो भन्दैमा ब्याङ्कले तपाईँलाई रिपोर्ट गरे होइन होइन. अब तपाईँ अर्को ठाउँमा जानुभयो भने तपाईँ एज अ न्यू कस्टमर तपाईँ अवश्य नयाँ प्रोडक्ट क्लिक गर्नुहुन्छ, त्यही भएर बेनिफिट पाउँछ. त्यही भएर कतिवटा चाहिँ त्यस्तो हुने हुनाले होइन तपाईँको त्यो रेट चाहिँ त्यतिको एउटै प्रडक्ट भए पनि,
तर एउटै ब्याङ्कमा अब भनौँ न विभिन्न खाले त्यो रेटहरू पनि त हुन्छ नि. त्यो चाहिँ किन त्यो चाहिँ
अब लोन प्रडक्टहरू चाहिँ तपाईँको लोनको फिचर्स अनुसार हुन्छ होइन. कतिलाई के फिचर्स होला, जस्तै फर एक्जाम्पल अहिले सबभन्दा बढी चलेको प्याकेज भन्छ सबै ब्याङ्कहरूले होइन. प्याकेज लोनमा चाहिँ अफसेट एकाउन्ट सबसेट अरू सबै हुने, फिक्स भेरिएबल गर्न पाउने त्यस्तोहरू हुन्छ. त्यसले गर्दाखेरि त्यो प्रडक्ट चाहिँ अलिकति प्रिमियम प्राइस हुन्छ. तर उनीहरूले के गरे हुन्छ भन्दाखेरि तपाईँको अफसेट एकाउन्टलेहरूले गर्दा सेभिङ्स भइरहेको हुन्छ, त्यही त्यही भएर त्यो वर्थ वाइल हुनसक्छ कहिले काहीँ.
कुन चाहिँको फाइदा हुन्छ, मतलब त्यस्तो केही नभएको खालि अब कम ब्याज दरको लोनले फाइदा
कस्तो हुन्छ भने, अब यो चाहिँ केमा कुरा गर्छ भन्दाखेरि, अब फर्स्ट थिङ तपाईँको के सोच्नुपर्छ भन्दाखेरि, तपाईँको हरेक प्रडक्टहरू राम्रो प्रडक्ट हो, यसमा कुनै पनि डाउट छैन. तर कुन मान्छेलाई कुन प्रडक्ट सुट हुन्छ भने चाहिँ मान्छेको पर्सनल सर्कमस्टान्स हुन्छ. अब भनौँ न, तपाईँले अब अफसेट एकाउन्टको प्रडक्ट लिएर तपाईँले अफसेटमा पैसै राख्नु हुँदैन भने त खास केही पनि बेनिफिट पाइएन होइन. अब कोही मान्छेको सेभिङ्स एकाउन्टहरू साइडमा राख्ने बानी राम्रो छ भने उनीहरूलाई अफसेट एकाउन्टले बेनिफिट गर्ला. अब कोही मान्छेको भने बजेट रेस्ट्रिक्सन त तपाईँ एकदम स्ट्रेच छ भने तपाईँ फिक्सडमा जाँदाखेरि बेटर होला. त्यही भएर त्यो चाहिँ अलिक पर्सनल सर्कमस्टान्स हुन्छ. म चाहिँ त्यसको लागि चाहिँ लोन प्रडक्ट डिस्कस गर्नु भन्दा आफ्नो ब्याङ्क म्यानेजर या आफ्नो ब्रोकर या फाइनेन्स उसँग बसेर एकचोटि आफ्नो सिनारे हेरेर तपाईँलाई कुन प्रडक्ट फिट हुन्छ त्यो प्रडक्ट चाहिँ बेटर हुन्छ, नट नेसेसरी इन्ट्रेस्ट रेट चिपर भन्नु हुँदैन.
अनि अब यसमै उहाँले फलोअप क्वेसन पठाउनु भएको छ भर्खर है. उहाँ चाहिँ के लेख्नु भएको छ भने, ब्रोकरेज फी चाहिँ कति तिर्नुपर्छ भनेर लेख्नु भएको छ. ब्रोकरेज फी के
अब यस्तो हुन्छ, यो खासै भन्ने हो भने हामीले अहिले के देखाएको छ भने, प्रायः अब तपाईँले आफै सिधै ब्याङ्कमा जानु भने एउटा फी तिर्नु पर्दैन होइन. कति ब्रोकरहरूले पनि तपाईँलाई त्यो सर्भिस बेसिसमा फी चार्ज गरेको मैले देखाएको छैन, मोस्ट ब्रोकरहरूले, किनभने उहाँ प्रायः ब्रोकरहरूले चाहिँ ब्याङ्कबाट कमिसन पाउने हुन्छ, त्यो तपाईँलाई डिस्कस गरे हुन्छ. तर इन्साइङ द्याट कति ब्रोकरहरूले चार्ज गरे पनि देखिया छ होइन. त्यही भएर यो चाहिँ अलिकति पर्टिकुलर, अब त्यो पर्टिकुलर बिजनेसको उसको मोडेलको अनुसारको कुरा हो होइन.
तर के मतलब चार्ज गर्दा गैर कानुनी जस्तो
चार्ज गर्न पर्फेक्टली पाउँछ, एज लङ एज उसले तपाईँले भनौँ उसले डिस्क्लोज गरेर मेरो सर्भिसको बारेमा म यति लिन्छु भने इट्स पर्फेक्टली फाइन, त्यसमा केही पनि छैन. तर जहाँसम्म मलाई लाग्छ तपाईँलाई फर्स्ट अपोइन्टमेन्टमा चाहिँ कसैले पनि चार्ज लिँदैन, एटलिस्ट तपाईँलाई इन्फर्मेसन डिस्क्लोज गर्ने हो. त्यसपछि तपाईँलाई उसको सर्भिस अनुसार तपाईँलाई पैसा तिर्न वर्थ वाइल लाग्छ भने सल गुड, होइन भनेदेखि तपाईँको अरू अप्सन्स पनि छ होइन. तर मोस्ट अफ द ब्रोकर, अब सबै त भन्न मिल्दैन, तर मोस्ट अफ द ब्रोकरले जहाँसम्म मलाई लाग्छ हाम्रो अन्डरस्ट्यान्डिङ अनुसार चाहिँ उहाँहरूले तपाईँहरूलाई फिज चाहिँ नलिनुपर्ने हो, किनभने उहाँले अलरेडी त्यो अफसेट चाहिँ ब्याङ्कबाटै पाउने भएन, त्यसले त्यसले काम गर्नुपर्ने हो.
अनि ब्याङ्कस्टाउनबाट रविजी भन्नेले क्वेसन पठाउनु भएको छ, उहाँले चाहिँ अहिले होम लोन रेट फिक्स गर्दा फाइदा हुन्छ कि अझ इन्ट्रेस्ट रेट घट्छ के छ भन्ने सोध्नु भएको छ उहाँले चाहिँ.
हेर्नुहोस्, अब इन्ट्रेस्ट रेट घट्छ घट्दैन भन्ने चाहिँ अलिकति गाह्रो हो होइन. त्यो त अब हामीले पनि अब खालि फोरकास्ट जस्तो मात्रै गर्ने हो है. तर जहाँबाट हामी आज जहाँ बसेर हेरेका छौँ त्यो हिसाबले अस्ट्रेलियाको इन्फ्लेसन धेरै चेक देखिन्छ भने, मतलब इन्फ्लेसन टाउनमा छ, अस्ट्रेलियन डलर पनि लो छ भनेपछि यिनीहरूको हाम्रो अहिले अस्ट्रेलियनको एक्सपोर्ट मार्केट पनि ठिकै छ, त्यति एक्सपेन्सिभ छैन. त्यो पर्सपेक्टली हेर्दाखेरि चाहिँ, अनि अस्ट्रेलियाको इकोनोमी अलिकति स्लो मोडमा छ अहिले भने, मतलब हामी त्यति बुलिस इकोनोमीमा छैन, अहिलेको पर्सपेक्टली हेर्दाखेरि चाहिँ इन्ट्रेस्ट रेट चाहिँ तुरन्तै बढिहाला जस्तो देखिँदैन. तर त्यो भन्दैमा झारिहाल्ने लक्षण पनि त्यस्तो, मार्केट बिग्रेर रिजर्भ ब्याङ्कले ड्रास्टिक मेजर लिएर झारिहाल्ने पनि छैन. अब इन फ्युचर यदि यो अलिकति डिटोरेट भयो, हाउसिङ मार्केटको केही प्रब्लम भयो भने चाहिँ इन्ट्रेस्टेड झर्ने चान्स चाहिँ डेफिनेटली छ. त्यो रिजर्भ ब्याङ्कले हरेक मिटिङमा एस्योरेन्स के दिइरहेको छ, परेको खण्डमा रिजर्भ ब्याङ्क इज अलवेज रेडी इन्ट्रेस्टेड झार्नलाई भनेर छ.
तर फेरि रिजर्भ ब्याङ्कले घटायो भन्दैमा ब्याङ्कहरूले घटाउँछ भन्ने छैन.
थर्ड पर्सपेक्टिभ रिजर्भ ब्याङ्कले यदि इन्ट्रेस्ट घटायो भने पनि अहिले चाहिँ के भएको छ भन्दाखेरि युएस मार्केट, युरोपियन मार्केट र जापानिज मार्केट धेरै सब्सटेन्सियली इम्प्रुभ भइसक्यो 2 वर्षभन्दा अगाडि. भनेपछि अहिले ब्याङ्कहरूले जुन फन्डिङ कस्ट गरिरहेको छ ओभरसिज मार्केटबाट त्यो पहिलाभन्दा अलिकति महँगो भइसक्यो. त्यही भएर तपाईँले भने जस्तो रिजर्भ ब्याङ्कले घटाए पनि ब्याङ्कहरूले अहिलेको सिनारीमा इन्ट्रेस्ट रेट घटाउला जस्तो त हामी देख्दैनौँ. होइन, फिक्स रेट गुड अप्सन हो, तर तपाईँले आफ मैले अहिले भने जस्तो एकचोटि बसेर सल्लाह गर्नुहोस्. अब फिक्स रेट फ्युचरमा गएर फिक्स रेट घट्छ बढ्छ भनेर ग्याम्बल गरेर गर्ने भन्दा पनि तपाईँको पर्सनल सर्कमस्टान्सलाई सुट हुन्छ कि हुँदैन भन्ने किसिमले हेर्नुपर्छ. त्यही भएर यसको बारेमा चाहिँ अलिकति बसेर आफ्नो ब्याङ्क म्यानेजर ब्रोकरसँग राम्रोसँग एउटा एडभाइसै लिँदाखेरि बेटर हुन्छ आफ्नो पर्सनल सिनारी राखेर.
हजुर, अवश्य, त्यो त अब डेफिनेटली. तर अर्को एउटा अब प्रश्न, त्यो सब प्रोफाइल गर्नुभन्दा अगाडि अब फेरि क्रेडिट रिपोर्ट बारे पनि क्वेसन आएको छ. होइन, क्रेडिट रिपोर्टमा चाहिँ त्यो एकजना श्रोता लेख्नु सोधेर लेख्नु भएको छ, मैले अब कहिले काहीँ टेलिफोन बिलहरू नतिरेपछि त्यो ओभर टाइमको त्योहरू आछ भनी, होइन, त्यसले चाहिँ मेरो क्रेडिट उसमा रेटिङमा फरक पार्छ कि पार्दैन भनेर सोध्नु भएको छ.
गोइङ फरवर्ड अहिले चाहिँ त्यस्तो सिस्टम आएको छ, तपाईँको पहिला थिएन. मैले यो लास्टचोटि पनि यो हामीले यो प्रोग्राममा कभर गरेका थियौँ. अहिले चाहिँ नयाँ क्रेडिट स्कोरिङ भन्ने मोडल निकालेछ. क्रेडिट स्कोरिङमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको 1400 म्याक्सिमम पोइन्ट, 0 भनेको नो पोइन्ट वर्ड, होइन, तपाईँको जति हायर पोइन्ट भयो तपाईँको त्यति तपाईँको क्रेडिट वर्ड दिनेस राम्रो भयो. यदि तपाईँको क्रेडिट कार्ड रिपेमेन्ट, तपाईँको लोन, तपाईँको युटिलिटी बिलहरू तपाईँले मिस गर्नु भएको छ भन्दाखेरि त्यसले तपाईँको क्रेडिट स्कोरिङमा फरक पर्छ.
तर त्यो अब त्यो कति 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 अमाउन्टको बिल नतिरेको भन्ने,
तपाईँले यदि मन्थली बिल मन्थली ढिलो गरिदिनु भएको छ भने त्यसको इफेक्ट चाहिँ हुन्छ. अब त्यो भन्दैमा तपाईँको लोनै डिक्लाइन हुने जस्तो चाहिँ हुँदैन होला त्यो एउटा पर्टिकुलर सर्कमस्टान्सले, होइन, तर त्यसले चाहिँ तपाईँको अलिकति नेगेटिभ स्कोरिङ चाहिँ गर्दै जान्छ डेफिनेटली. भनेपछि आजकल चाहिँ तपाईँको बिलहरू मन्थली तिर्नु भएको छ कि छैन, तपाईँको रिपेमेन्ट इन अर्डर छ कि छैन, तपाईँ लेट पेमेन्ट गर्नुहुन्छ, अब तिर्दै नतिर्यो भने त डिफल्टै भएर बस्छ, होइन, तर ढिलो तिर्दा पनि तपाईँको त्यो रेटिङ चाहिँ पर्छ.
अब यसमै अर्को मलाई एड गर्नु मन लाग्यो चाहिँ, जुन अब आइडेन्टिटी थेफ्टको जुन कुराहरू पनि अहिले धेरै भइरहेछ, होइन, अब त्यो कसैले मान्छेहरूलाई कहिलेकाहीँ थाहा पनि हुँदैन, कसैले अब चोरी गरेर परिचय आइडेन्टिटी चोरी गरेर लोन लिएर त्यो विभिन्न गरेर हुन्छ नि अब डिफल्टमा गएकोहरूको त्यस्तो घटनाहरू पनि सुनिएको छ. कसरी अब त्यस्तो स्थिति छ भने कसरी त्यसको अब समाधान गर्ने
नपरेको छैन. मैले धेरै क्लाइन्टहरूलाई त्यस्तो भएको देखाएको छु, होइन, यो चाहिँ अहिलेको वान अफ द डेभलप वर्ल्डको सबभन्दा वान अफ द बिगेस्ट इस्यु, किनभने तपाईँको एकचोटि क्रेडिट रेटिङ बिग्रियो भने तपाईँको लाइफै गाह्रो जस्तो हुन्छ. हेर्नुहोस्, केही हुँदैन, एउटा फोनको बिल पनि पाउँदैन तपाईँले, एउटा मोबाइल पनि कसैले तपाईँ दिँदैन, घरमा इलेक्ट्रिसिटी हालिदिँदैन, गाडीको फाइनेन्स, घरको फाइनेन्स सबै बन्द हुन्छ, होइन. त्यही भएर कहिले आइडेन्टी थेफ्ट हुने पनि बढी चान्सेस छ, स्पेसली तपाईँको मेल चिठीमा. जस्तै तपाईँले सुपर एनएसको स्टेटमा हेर्नुभयो भने तपाईँको सुपर एनुसन स्टेटमा तपाईँको नाम हुन्छ, तपाईँको एड्रेस हुन्छ, तपाईँको डेट अफ बर्थ हुन्छ. त्यो तिनवटा कुराले तपाईँ इट्स मोर देन इनफ टु डु एभ्रिथिङ है. त्यही भएर फर्स्ट थिङ चाहिँ तपाईँको लेटरहरू एड्रेसहरू चेन्ज गएको छ भने एकदम बी भेरी केयरफुल. कतिले चाहिँ के पनि वर्थवाइल हुनसक्छ भन्दाखेरि अस्ट्रेलियामा जेनरली क्रेडिट रेटिङ राख्ने भने दुईवटा कम्पनी छ, एउटा डन एन्ड ब्यार स्ट्रिट, एउटा माई क्रेडिट फाइल. तपाईँले त्यसलाई सानो फिज दिनु पऱ्यो, उसले तपाईँलाई एसएमएस एलर्ट गर्छ, तपाईँको नाममा क्रेडिट एप्लिकेसन हाल्ने बित्तिकै तपाईँलाई एसएमएस आउँछ. मेबी त्यो पनि तिर्दाखेरि बेटरै हुन्छ होला, तपाईँले यदि ट्र्याक गर्न सक्नु भएन भने आफ्नो सेफ गार्डको लागि एटलिस्ट तपाईँलाई थाहा भयो कि मेरो नाममा क्रेडिट एप्लिकेसन परेको छ, त्यसलाई रेक्टिफाई गर्न मिल्यो.
अन्त्यमा अब सब प्रोफाइल एकचोटि एक मिनट गरिदिइहालौँ त विश्वजी, एक मिनट मात्रै टाइम छ हजुर. कुन चाहिँ सब आज
अलिकति मैले धेरै अब हाम्रो नेपाली मार्केटको क्लाइन्टहरूलाई चाहिँ, किन अहिले के देखाएको छ तपाईँलाई थाहा छ, सिडनीको हाउसिङ मार्केटमा एटलिस्ट 740-750 मिडियम प्राइस भएर धेरै मान्छेले किन्न नसक्ने भएर अलिकति आउटस्प्रेड भएको छ है. कसरी किन्ने भन्दाखेरि हामीले चाहिँ अस्ति लास्ट मन्थमा एउटा सबब चाहिँ ब्राडबरीलाई फोकस गरेका थियौँ. ब्राडबरी चाहिँ क्याम्बल टाउनको नेबरिङ सबब हो. अब अहिलेको क्याम्बल टाउनको यो तपाईँको साउथ वेस्टको कोरिडोर भनेपछि स्पेसली लेपिङटनदेखि लिएर यो सबै खोलेपछि क्याम्बल टाउन चाहिँ अलिकति डेभलपमेन्ट फेजमा, यिनीहरूले लङ 5 to 10 years फोरकास्ट चाहिँ क्याम्बल टाउन धेरै राम्रो गर्छ जस्तो लाग्छ. त्यसको साइडमा ब्राडबरी भन्छ स्मल नेबरहुड, एकदम फ्यामिली ओरिएन्टेड प्लेस छ है. यहाँको एभरेज प्रपर्टी प्राइस, मिडियन प्राइस 520-550 रेन्जमा छ. इट्स भेरी अफोर्डेबल प्लेस, बस्नको लागि राम्रो छ. हामीले रेन्टल भ्याकेन्सी रेट पनि एकदम कम देखाएको छ, भनेपछि प्रपर्टी रेन्ट गर्दा फाइदा छैन. यो सबब चाहिँ फ्यामिली ओरिएन्टेड, स्कुलदेखि लिएर इन्फ्रास्ट्रक्चर सपोर्ट गरेको भएर, त्यो रिजनेबल प्राइसमा कसैले 5-550 प्राइसमा प्रपर्टी टार्गेट गर्नुहुन्छ भने आई थिङ्क यो सबमा चाहिँ हामीले एटलिस्ट यो वर्ष 5-7% ग्रोथ फोरकास्ट गरेका छौँ।
हजुर विश्वासजी धेरै धेरै धन्यवाद। अब हाम्रो के श्रोताहरूको प्रश्नको जवाब दिन भएका छैनौँ, अर्को महिना फेरि गरौँला, र अहिलेको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद विश्वासजी।
धन्यवाद ऋषजी। त्यो ब्राडबरी सबको पोस्ट कोड चाहिँ 2560 हो है, कसैलाई इन्ट्रेस्ट हुन्छ भने।
हजुर श्रोता।